आफ्नो रेडियो खोलेर कार्यक्रम मसिंहको कथाको पर्खाइमा बस्नुभएका मेरा प्रिय श्रोतावृन्द, हार्दिक न्यानो अभिवादन भन्दछु, साथै स्वागत गर्न चाहन्छु कार्यक्रम मसिंहको कथामा। म हुँ पौलस। अब तपाईँले 15 मिनट मसँग रमाउनुहुनेछ। आज हामी कार्यक्रम मसिंहको कथाको 32 भाग सुनाउनेछौँ। यसुले एउटा मानिसलाई मरेको 4 दिनपछि जीवित पार्नु भएको रोचक घटना यसले समेट्दछ, साथै एउटा मिठो गीत पनि तपाईँलाई बजाउनेछौँ। यदि तपाईँलाई यसको बारेमा जिज्ञासाहरू प्रतिक्रियाहरू छन् भने कृपया हामीलाई लेखी पठाउनुहोला र कार्यक्रमको अन्त्यतिर म तपाईँलाई हाम्रो ठेगाना पनि बताउनेछु। र मसिंहको कथा तपाईँ आफै अध्ययन गर्न चाहनुहुन्छ भने तपाईँले धर्मशास्त्र पवित्र बाइबलको नयाँ करार र त्यसका सुरुका 4 सुसमाचारका पुस्तकहरू भित्र खोलेर पढ्न सक्नुहुनेछ। अब भने साँच्चिकै बजाउने पालो आएको छ र आउनुहोस् सँगै बजाएर सुनौ कार्यक्रम मसिंहको कथाको 32 भाग। यी येशु भन्ने मानिस को हुनुहुन्थ्यो? उहाँले कसरी यस्तोसँग जीवन र मृत्युको बारेमा भन्नुभयो होला? अहिले उहाँले त्योभन्दा पनि अझै आश्चर्य पार्ने कुरा भन्नुहुन्छ। भाग 32।
त्यसपछि येशुले एकदमै स्पष्ट रूपमा आफू को हुँ भन्ने कुरा बताउनु भयो। पिता र म एक हौँ। जब उनीहरूले यो कुरा सुने, कुनै कुनैले उहाँलाई मार्न चाहे। येशुले आफै परमेश्वर हुँ भन्दा ईश्वर निन्दा जस्तो देखियो। तर येशु साँच्चै नै परमेश्वरका पुत्र पो हुनुहुन्छ कि? त्यसो भए त उहाँले भनेको कुरा सत्य हो। केही मानिसहरूले त येशुलाई हान्न ढुङ्गा टिपिसकेका थिए। येशुले भन्नुभएको कुराले गर्दा उनीहरू रिसले आगो भएका थिए। उनीहरूले हान्न भन्दा अगाडि येशु बोल्न थाल्नुभयो।
मैले तिमीहरूलाई मेरो पिताबाट धेरै असल काम देखाएँ। तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ? यदि मैले मेरो पिताका काम गरेको छैन भने ममाथि विश्वास नगर। तर यदि म पिताका काम गर्दछु र पनि तिमीहरू ममाथि विश्वास गर्दैनौ भने यी कामहरूमाथि विश्वास गर र तिमीहरूले थाहा पाउन सक्नेछौ र बुझ्नेछौ कि पिता ममा हुनुहुन्छ र म पितामा छु।
येशूले यो कुरा भनेर उनीहरूलाई अल्मलाइदिनुभयो। उहाँले राम्रो प्रश्न सोध्नुभयो। यदि परमेश्वर उहाँसँग नभएको भए उहाँले कसरी यी आश्चर्य कर्महरू गर्नुभयो त? यति हुँदाहुँदै पनि उहाँलाई पक्रन चाहने मानिसहरू थिए, तर उहाँ भिडबाट फुत्त भाग्नुभयो। यति हुँदाहुँदै पनि मानिसहरूले उहाँलाई विश्वास गरिरहेकै थिए। येशूले उनीहरूलाई भन्नुभएका कुराहरू खेर गएनन्। एक दिन यरुसलेम नजिकैको जैतुन डाँडामा भएको बेथानी गाउँबाट येशु कहाँ एउटा खबर आइपुग्यो। यो खबर येशूले माया गर्ने मार्था र मरियमले पठाएका थिए। खबर थियो कि उहाँको प्यारो मित्र लाजरस बिरामी परेका छन्। चेलाको विचारमा अब येशु तुरन्तै बेथानीतिर लाग्नुहुन्छ भन्ने थियो, तर उहाँ जानु भएन। त्यता जानु येशुलाई खतरा हुन्छ भन्ने चेलाहरूलाई थाहा थियो, किनभने त्यहाँका मानिसहरूले उहाँलाई मार्न खोजेका थिए। तर पनि येशु पक्कै जानुहुन्छ भनी उनीहरूले सोचेका थिए। येशुले चेलाहरूलाई भन्नुभयो,
यस बिमारीले मृत्युमा पुर्याउँदैन, तर यो परमेश्वरको महिमाको निम्ति हो, ताकि यसद्वारा परमेश्वरको महिमा होस्।
येशु चेलाहरूसँग 2 दिनसम्म त्यहीँ बस्नुभयो। येशु उनीहरूसँग कुराकानी गर्दा चेलाहरूले लाजरसको बारेमा सोचेनन्।
लौ अब हामी यहुदियामा फर्केर जाउँ। हाम्रो मित्र लाजरस निन्द्रामा परेका छन्, तर तिनलाई निन्द्राबाट बिउझाउन म त्यहाँ जानु छ।
चेलाहरू मध्येका एकजनाले भने, गुरुज्यू, बेथानीमा फर्केर जानु तपाईँको लागि खतरा होला, तपाईँलाई मार्न खोज्दैछन्। येशूले भन्नुभएको चेलाहरूले बुझेनन्। उनीहरूले लाजरसले साँच्चै आराम गरेका हुन् कि भनी बुझे। निन्द्रा भनेर प्रभुले मृत्युलाई भन्नुभएको थियो। त्यसैले येशूले फेरि स्पष्ट रूपमा भन्नुभयो,
लाजरस मरेका छन्, तिमीहरूले विश्वास गर भनेर तिमीहरूका खातिर म त्यहाँ नभएकोमा खुसी छु। जे भए तापनि हामी तिनी कहाँ जाउँ।
येशु र चेलाहरू बेथानी पुग्दा लाजरस मरेर पनि गाडिसकेका थिए। उनी गाडिएको पनि 4 दिन भइसकेको थियो। मार्थाले प्रभु आउँदै हुनुहुन्छ भन्ने सुनिन् र भेट्न गइन्। आफ्ना भाइको मृत्युको शोकमा रुँदै मार्थाले भनिन्,
प्रभु, तपाईँ यहाँ समयमै आइपुग्नु भएको भए मेरो भाइ मर्ने थिएन। अब पनि म जान्दछु तपाईँले परमेश्वरसँग जे माग्नुहुन्छ परमेश्वरले तपाईँलाई दिनुहुनेछ।
तिम्रो भाइ फेरि जीवित हुनेछ।
म जान्दछु कि मेरो भाइ अन्त्यका दिनको पुनरुत्थानमा फेरि जीवित भई उठ्नेछ।
पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक कहिले मर्ने छैन। के तिमी यो विश्वास गर्छौ?
हो प्रभु, म विश्वास गर्दछु। तपाई संसारमा आउनुहुने ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ।
यति भनेर मार्था बिस्तारै येशु आएको खबर दिन मरियम कहाँ पनि गइन्। मार्थाले भेट्दा येशु गाउँभित्र पनि पसिसक्नु भएको थिएन। मरियम दौडेर येशूलाई भेट्न गइन्। उनलाई सान्त्वना दिन आएका यहुदीहरूले उनी रुनलाई लाजरसको चिहानमा गइन् भने सोचे। जब मरियम येशू र चेलाहरू भएको ठाउँमा आइपुगिन्, उनले पनि येशु त्यहाँ भएको भए आफ्नो भाइ मर्ने थिएन भनी दोहोऱ्याइन्। जब येशूले मरियम र उनीसँग भएका मानिसहरू रोइरहेको देख्नुभयो, तब उहाँ आत्मामा दुखित हुनुभयो। येशूले मरियमलाई लाजरसलाई गाडेको ठाउँ सोध्नुभयो। मरियमले चिहानतिर इसारा गर्दै देखाइन्। सबैजना येशूसँगै चिहानतिर हिँडे। जब येशू चिहान लिएर आइपुग्नुभयो, उहाँ रुन थाल्नुभयो। येशू आफ्नो साथी मरेकोमा रुनुभएको भनी मानिसहरूले सोचे। तर हामी विचार गर्न सक्छौँ कि उहाँ त मृत्युले यसरी मानिसलाई आफन्तबाट छुट्याएको देखेर रुनुभएको थियो। त्यहाँको चलन अनुसार लाजरसलाई गुफामा राखिएको थियो। चिहानको मुखमा ढुङ्गा राखिएको थियो। येशूले ढुङ्गा हटाउनु भयो। सधैँ व्यवहारिक कुरा गर्ने मार्थाले येशूलाई सम्झाइन्, लाजरस मरेको चार दिन भइसक्यो, गनाउन पनि लागिसक्यो होला।
के मैले तिमीलाई भनेको होइन, तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ।
ढुङ्गा हटाइयो। ओडारको मुखैमा येशू उभिनु भएको थियो। उहाँले आफ्ना आँखा स्वर्गतिर उचालेर प्रार्थना गर्नुभयो।
हे पिता, म तपाईँलाई धन्यवाद दिन्छु किनकि तपाईँले मेरो बिन्ती सुन्नुभयो। म जान्दथे कि तपाईँले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ, तर यहाँ उभिएका भिडको खातिर मैले यो भनेको हुँ ताकि तपाईँले मलाई पठाउनु भएको हो भनी यिनीहरूले विश्वास गरून्। लाजरस, बाहिर निस्क्याओ।
तुरन्तै बल गर्दै लाजरस निस्केर बाहिर आयो। उनी अझै पनि कात्रोले बाँधिएकै अवस्थामा थिए। येशूले उनको कात्रो खोलिदिन भन्नुभयो। सान्त्वना दिन आएका धेरै यहुदीहरूले यो देखे र येशूमाथि विश्वास गरे। तर अरूहरू पनि थिए जसले येशूले गरेका आश्चर्य कर्म देखेर पनि विश्वास गर्दैनथे। यी मध्ये केही मानिसहरू फरिसीहरू कहाँ गए र त्यो घटना उनीहरूलाई बताइदिए।
ल ठिक छ, यो कुरा मलाई राम्ररी बुझाउनुहोस् त। यो कथामा येशूले थाहा थियो कि लाजरस मरेका छन्। उहाँलाई यो पनि थाहा थियो कि उहाँले राजसलाई बिउताउनुहुन्छ। त्यसो भए येशू किन रुनुभयो?
मेरो विचारमा दुईवटा सम्भावना छन्। पहिलो चाहिँ, संसारका विभिन्न भागमा विभिन्न चलन हुन्छन्। बेथानीमा पनि मृत्यु हुँदा रोएर शोक गर्ने चलन थियो। रोएर शोक गर्दा कतिपटक भित्रैबाट नरोए पनि चर्को स्वरले कराउनु पर्छ। यस्तो प्रकारको रुवाई चलन मात्र भएकोले कतिपटक वास्तविक हुँदैन। येशूले त कहिल्यै पनि अवास्तविक कुरो त गर्नुहुन्न। मेरो विचारमा मार्था र मरियमको शोक देखेर येशूलाई पनि पिर पर्यो होला। येशू उनीहरूको शोकमा सहभागी हुनुभयो र रुनुभयो। केही मानिसहरूले येशू रुनुभएको देखे। कसै कसैले भने येशूले लाजरसलाई धेरै माया गर्नुभएकोले रुनुभयो। यो भन्ने मानिसले पक्कै पनि उहाँ चलन पुरा गर्न रुनुभयो कि वास्तवमै रुनुभयो भन्ने बुझे होलान्।
यो कथाको सुन्दर पक्ष यो हो कि सबै शोक अन्तमा लाजरस चिहानबाट निस्कँदा आनन्दमा परिवर्तन भयो। येशूले सबैजनाको अगाडि आफू साँच्चिकै पुनरुत्थान र जीवन भएको साक्षी दिनुभयो। पार माया एल्बमबाट सुन्नुभयो यो एउटा मिठो गीत बिरेन बिमला मेन्दोको सामूहिक स्वरमा यो एउटा गीत थियो। हामी तपाईँलाई साँच्चिकै भन्ने हो भने येशूको प्रेम अपार छ। श्रोतावृन्द, येशू यस्तो व्यक्ति हुनुहुन्थ्यो जसले बिमारीहरूलाई निको पार्नुभयो, दृष्टिविहीनहरूका आँखा खोलिदिनुभयो, समुद्रको यात्रामा आँधीलाई शान्त पार्नुभयो र मरेको लाजरसलाई पनि फेरि जिउँदो बनाउनु भयो। उहाँले परमेश्वरको पुत्र जस्तो प्रमाण दिनलाई मात्र त्यस्तो गर्नुभएको होइन, तर लाजरसका दिदीहरूलाई सान्त्वना दिन उनीहरूसँगै रुनु पनि भयो। येशू केवल शक्तिशाली हिरो मात्र होइन, उहाँ प्रेमिलो र कोमल हृदय भएको असल गोठालो जस्तै हुनुहुन्थ्यो, जसले आफ्नो भेडा बाख्राहरू घाइते हुँदा मलमपट्टी गरिदिन्छ। जब म 13 वर्षको थिएँ, म जिउँदो भएर पनि मरेको जस्तै थिएँ। आशाविहीन र व्यर्थतामा मेरो जीवन गुज्रिएको थियो, तर जब मैले येशूलाई भेटेँ, मेरो जीवन अर्थपूर्ण र आशापूर्ण आनन्दले भरियो। त्यसपछि मेरो जीवन बदलियो, नयाँ भयो, तर पुरानो जस्तै छैन कहिल्यै। तपाईँ कता कुन अवस्थामा हुनुहुन्छ? कतै जिउँदै मरेको जस्तो हुनुहुन्छ भने आज येशू तपाईँलाई पर्खिरहनु भएको छ। यदि जिउँदै भएर पनि घाइते हुनुभएको छ भने उहाँले तपाईँको हृदयलाई मलहमपट्टि लगाई निको पार्न सक्नुहुन्छ। तपाईँले केवल मार्थाले जस्तै प्रार्थना गर्नुहोस्, प्रभु यदि तपाईँ भएको भए मेरो भाइ मर्ने थिएन। आज तपाईँले त्यही प्रार्थना गर्न सक्नुहुन्छ, येशु यदि तपाईँ मेरो जीवनमा आउनुभयो भने मेरो जीवन भिन्दै हुनेछ। यसको बारेमा, ती मसीहका बारेमा बढी जानकारी चाहनुहुन्छ भने श्रोतावृन्द, म तपाईँलाई एउटा ठेगाना बताउन चाहन्छु र हामीलाई आफ्ना कौतूहलताहरू लेख्नुहोला। कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com, त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो, तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो, आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्, त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। श्रोतावृन्द, त्यो त थियो हाम्रो ठेगाना। अब हामी बिदा लिने बेला भएको छ, त्यसैले भोलि हामी कार्यक्रम मसीहको कथाको 33 भाग लिएर आजको समयमा पुनः उपस्थित हुनेछौँ। तबसम्म जान लाग्दाखेरि अब विशेष गरेर मेरो रेकर्डिङमा साथ दिने मित्र खिमन, त्यस्तै गरेर नाट्य प्रस्तुतिमा साथ दिने मित्र मेरो ज्वेल भुजेलजी, सुभाष प्रधान, आगमन अधिकारी र सोनिपुनलाई धन्यवाद दिँदै भोलि कार्यक्रम मसीहको कथामा पुनः उपस्थित हुने वाचा गर्दै म पौलस पनि बिदा चाहन्छु। तपाईँका आगामी पलहरू शुभ रहन्। नमस्ते।